नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी मनोनयन सहितका निर्वाचन कार्यक्रम अघि बढ़दैछ। आज बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेद्वारी मनोनयन हुने निर्वाचन समितिले जनाएको छ। नेताहरूबीच सहमति हुने सम्भावना नदेखिएकाले मतदानबाटै कांग्रेस नेतृत्व चयन हुने करिब करिब निश्चित छ। 4743 जना महाधिवेशनले 14 महाधिवेशनमा महाधिवेशन प्रतिनिधिले 14 महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्नेछन्। कांग्रेस विधान अनुसार सभापति सहित 134 पदमा आज उम्मेद्वारीको मनोनयन दर्ता हुनेछ। हामीसँग आज अन्तरसंवादमा कुराकानी गर्न कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। घिमिरेज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
आज कांग्रेसको महाधिवेशन अन्तर्गत उम्मेद्वारी मनोनयन सहितका निर्वाचन कार्यक्रमहरू शुरू हुँदैछन्, त्यसबारे जानकारी दिनुहोस् न शुरूमा।
आजको कार्यक्रम भनेको हामी 10 बजेबाट बेलुका 5 बजेसम्म दिनभरि नै मनोनयन पत्र लिन्छौ। त्यसपछि हाम्रो चाहिँ मनोनयनका अन्य प्रक्रियाहरू जुन छन् नि, यो मनोनयनलाई चाहिँ हेर्ने, त्यसको चाहिँ प्रथम नामावली प्रकाशन गर्ने, त्यसपछि दाबी विरोधको समय, यो हुँदै गएर भोलि 26 गते दिउँसोको 12:15 हामी अन्तिम नामावली प्रकाशन गर्छौँ। आजको मनोनयनदेखि भोलि 12:15 अर्थात् 12:30 हामीले चाहिँ अन्तिम नामावली प्रकाशन गरिसकेपछि भोलि चाहिँ मतपत्रको काम हुनेछ, मतपत्र छाप्ने काम हुनेछ र भोलि दिनभरि लगाएर र भोलि रातभरि पनि सायद त्यो समय लिन्छ यसले। मतपत्र छाप्ने काम सकिएपछि हामी चाहिँ पर्सि अर्थात् 2078 साल मङ्सिर 27 गते बिहान 8 बजेबाट मतदान शुरू गर्छौँ। मतदान नसकेसम्म हुनेछ। त्यसको कुनै कार्यतालिकामा सामान्य हेरफेर गर्नुपर्ने परिस्थिति अनुसार भएछ भने सामान्य हेरफेर हामी स्पटमा नै गर्छौँ, तर आज अहिले नै 10 बजेदेखि हामी मनोनयन सुरु गर्दैछौँ।
अब यो यसको प्रक्रिया चाहिँ खास गरी त्यही भ्रुकुटी मण्डपमै सुरु हुन्छ होइन त?
भ्रुकुटी मण्डपै सबै भ्रुकुटी मण्डप भनेको राष्ट्रिय सभागृहमा तपाईँ मार्फत म नेपाली कांग्रेसका सम्पूर्ण मत यो महाधिवेशन प्रतिनिधिजीहरूलाई अनुरोध गर्न चाहन्छु, उहाँहरूले भ्रुकुटी मण्डपमा आएर आफ्नो मनोनयन पत्र जो हामीले बाँडे के त्यहाँ राखेका छौँ त्यो मनोनयन पत्र लिनुहुनेछ। मनोनयन पत्र भरेर हामीले जुन नेपाली कांग्रेसको निर्वाचन निर्देशिकामा तोकेको जुन मनोनयन रकम छ, मनोनयनका लागि चाहिने दस्तुर, त्यो दस्तुर ब्याङ्क मार्फत प्रभु ब्याङ्क मार्फत हामीले चाहिँ त्यसलाई त्यहाँ ब्याङ्कको स्टल त्यहीँ हुनेछ, ब्याङ्कको स्टलबाट त्यो रसिद त्यो जुन भाउचर प्राप्त गरेर अनि भाउचर प्रस्तुत गरेपछि चाहिँ मनोनयन दाखिल गर्न सक्नुहुनेछ। यसरी कुनै पनि त्यहाँ चाहिँ क्यास रकम बुझ्ने हामी गर्दैनौँ, सिधै ब्याङ्कमा दाखिला हुनेछ, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको खातामा त्यो पैसा सिधै जाने गरी त्यसरी व्यवस्था मिलाएका छौँ। र आज चाहिँ म तपाईँ मार्फत सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई चाहिँ त्यसरी यो शिष्टतापूर्वक अर्थात् भिडभाड नगरिकन सबै लाइनमा उभिएर यसरी चाहिँ मतदान यो मनोनयनमा भाग लिइदिनुको लागि सम्पूर्ण नेता तथा कार्यकर्ता साथीहरूलाई चाहिँ हार्दिकतापूर्वक अनुरोध गर्छु।
मनोनयन चाहिँ 13 जना पदाधिकारी र 121 जना केन्द्रीय सदस्यका लागि हुन्छ होइन?
हजुर हजुर, 121 जना केन्द्रीय पदाधिकारीका लागि हामीसँग 29 वटा तपाईँ मार्फत जानकारी पनि दिउँ, हामीसँग 29 वटा ब्यालेट हुनेछ, यो पेपर ब्यालेट हो, 29 वटा ब्यालेट हुनेछ र त्यो 29 वटै यो चाहिँ ब्यालेट बक्समा अर्थात् त्यो मतपेटिकामा चाहिँ मत खसाल्नुपर्नेछ। एउटा ब्यालेट प्राप्त गरिसकेपछि हामीले निर्धारित गरेको स्थानमा गएर भोट गर्न सकिनेछ र त्यसरी भोटिङ गरिसकेपछि त्यो ब्यालेट लिएर आएर खसालिसकेपछि अर्को ब्यालेट प्राप्त हुनेछ। यसरी पटक पटक गरेर उहाँहरूले 29 वटा ब्यालेट मार्फत कास्ट गर्नुहुनेछ मत चाहिँ हरेक मतदाताले, हरेक महाधिवेशन प्रतिनिधिले त्यसरी व्यवस्था मिलाएका छौँ भने यो 3 वटा ठाउँमा हुनेछ। एउटा राष्ट्रिय सभागृह, हामी त्यसको ठाउँ तोक्छौँ आज, एउटा राष्ट्रिय सभागृहमा हुन्छ र भ्रुकुटी मण्डपमा 2 वटा ठाउँ जहाँ हिजो उद्घाटनको मञ्च थियो त्यो उद्घाटनको मञ्च भएको ठाउँमा पनि एउटा यो मतदान केन्द्र हुनेछ भने अर्को यो भ्रुकुटी मण्डपभित्रको ठुलो हलमा त्यो हलमा पनि मतदान केन्द्र हुनेछ। यसरी 3 वटा ठाउँमा हामीले विभाजित गरेका छौँ र 3 वटा ठाउँबाट चाहिँ मतदान गर्न सकिनेछ।
जस्तो अब यो शुल्कको सन्दर्भमा विभिन्न प्रदेशहरूमा चाहिँ मनमानी भएको शुल्क चाहिँ चर्को लिइएको भन्ने कुरा आएपछि यो केन्द्रीय महाधिवेशनमा चाहिँ शुल्क अलि समायोजन गरेको जस्तो देखिन्छ।
होइन, यो शुल्क हामीले पहिला नै निर्धारित गरेका थियौँ। हरेक तहको शुल्क निर्धारण गरिएको छ। अब हेर्नुहोस्, नेपाली काङ्ग्रेसको हामीले सबै जुन निर्वाचन गराएका छौँ मुलुकभरि, यो भोलिन्टियरहरू मार्फत, विशेष गरी डेमोक्रेटिक लयर एसोसिएसनका साथीहरू र शिक्षक सङ्घका साथीहरू मार्फत चुनाव गराएको हो। अब कतिपय पार्टी कार्यकर्ताहरूले आफ्नो स्थानीय खर्चको लागि पनि निर्वाचन समिति मार्फत सामान्य खर्च लिने गर्नुभएको रहेछ, त्यो हामीले थाहा पाउने बित्तिकै रोकेका छौँ। जस्तो पोखराको एउटा ठुलो एउटा चाहिँ हल्ला चलेपछि मैले तुरुन्तै आफै चाहिँ त्यसमा चाहिँ त्यहाँका निर्वाचन संयोजकज्यूलाई फोन गरेर तपाईँले यसो नगर्नुहोस्, जे निर्देशिकामा उल्लेखित छ त्यही रकम लिनुहोला भनेर भनेका छौँ। यो वास्तवमा ब्याङ्कको व्यवस्था गर्न नसकेर, स्थानीय तहमा हामीले ब्याङ्कको व्यवस्था गर्न नसकेको कारणले गर्दाखेरि यो भएको हो। ब्याङ्कको व्यवस्था गर्न सकेको भए सबै ठाउँमा ब्याङ्क मार्फत नै सिधै पैसा जाने र त्योभन्दा बढी तिर्नु नपर्ने अवस्था हुन्थ्यो। आज हामीले त्यसरी नै व्यवस्था मिलाएको छ। केन्द्रमा यस्तो कुनै किसिमको कुनै, पहिला पनि हामीले यसै गरेको, 13 महाधिवेशनमा पनि हामीले यही प्रक्रिया अप्नाएको हो, अहिले पनि हामी यही प्रक्रिया अप्नाउँछौँ। कुनै पनि किसिमको बढी शुल्क तिर्नु पर्दैन। तल पनि के भएको छ भने त्यो बढी शुल्क हाम्रो नजर नपरेको कारणले गर्दाखेरि त्यस्तो हुन गएको, सबै ठाउँमा त्यस्तो भएको छैन, केही ठाउँहरूमा चाहिँ त्यस्तो हुन गएको रहेछ, त्यो हामीले थाहा पाउने बित्तिकै रोकेका पनि थियौँ। र अब यो केन्द्रमा यस्तो हुँदैन
भनेको चाहिँ अब काङ्ग्रेस सभापतिका लागि उम्मेदवारी दिनेहरूले 30,000 रुपियाँ मात्रै तिर्याउने भयो।
30,000 मात्रै, 1 रुपियाँ पनि बढी पर्ने, त्यो पनि ब्याङ्कबाट, हामी डाइरेक्ट पैसा लिँदैन, हामी भाउचर हेर्छौँ, खालि भाउचर हेर्छौँ। 30,000 रुपियाँ पदाधिकारीमा लन्डे हुनेहरूलाई उपसभापतिको 25,000, त्यसपछि महामन्त्री लगायतको 20,000 र केन्द्रीय सदस्यको 10,000 गरी चार किसिमको शुल्क तोकिएको छ र त्यो ब्याङ्क भाउचर मार्फत हामी लिनेछौँ।
उम्मेदवारी दिनेहरूको मापदण्डका सन्दर्भमा पनि व्यवस्था गरिएको छ होइन? जस्तो अब सभापतिका लागि योग्यता के, महामन्त्रीका लागि योग्यता के, केन्द्रीय सदस्यका लागि
15 वर्षसम्म क्रियाशील सदस्यता, लगातार क्रियाशील सदस्य भएको व्यक्ति मात्रै महाधिवेशन प्रतिनिधि सभापतिका लागि उम्मेद्वार हुन सक्नुहुनेछ। त्यसै गरी महामन्त्री र अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि सबैलाई 10 वर्ष क्रियाशील सदस्य भएको व्यक्ति मात्रै महाधिवेशन प्रतिनिधि मात्रै लड्न पाउनुहुनेछ। यो विधानको व्यवस्था हो, यो वैधानिक व्यवस्था कायम नै छ। कतिपय ठाउँमा चाहिँ त्यो निलम्बन गरिएको थियो, तर यहाँ चाहिँ त्यो निलम्बित छैन। केन्द्रमा चाहिँ 15 वर्ष र 10 वर्ष र त्यो पार्टी केन्द्रीय कार्यालयले त्यो 15 वर्ष र 10 वर्ष जुन चाहिँ क्रियाशील सदस्यताको यो प्रमाणित गर्ने पार्टी केन्द्रीय कार्यालयले रेकर्ड हेरेर गरिराखेको छ। त्यो रेकर्डका आधारमा चाहिँ त्यो गरिराखेको हुनाले हामी त्यो 10 वर्ष र 15 वर्ष हेरेर मात्रै उहाँहरूको चाहिँ मनोनयन दाखिला गर्नेछौँ।
जस्तो अब काङ्ग्रेसको निर्वाचनमा जुन यहाँले भन्नुभयो कि 29 अलग अलग ब्यालेट हुनेछन्, त्यहाँ मतदान हुनेछ, मतदानको प्रक्रिया पनि झन्झटिलो हुनेछ, समय धेरै लाग्नेछ, यसको व्यवस्थापन कसरी हुन्छ? यो अलि समय लम्बेला कि क्या हो मतदानमा?
होइन, हामीसँग कस्तो छ भने 300 र एक ठाउँमा त्यो ठुलो हलमा 400 ठाउँबाट प्रवेश गरेर चाहिँ 400 ठाउँमा मत एकसाथ दिन सकिने, 300, 400 गरेर झन्डै 1,000 ठाउँमा एकसाथ मतदान गर्न सक्ने गरी हामीले व्यवस्था मिलाएका छौँ। 1,000 ठाउँमा 1,000 व्यक्तिहरूले मत दिइराखेका हुनेछन्। त्यस्तो व्यवस्था मिलाएको हुनाले मलाई के लाग्छ भने हामीसँग 4,743 मतदाता हो। त्यो 4,743 मतदाताले हाम्रो एक्सपेक्टेसन चाहिँ 12 घन्टामा सम्पूर्ण मतदान सकिन्छ भन्ने हामीले चाहिँ एक्सपेक्टेसन, अब त्योभन्दा पनि छिटो हुने सम्भावना पनि देख्छु म, नभए पनि 12 घन्टाभन्दा बढी लाग्दैन भन्ने हाम्रो विश्वास छ। त्यही ढङ्गले हामीले मिलाएको पनि छौँ। यदि त्यस्तो हुन सक्यो भने बिहान 8 बजे सुरु भएको मतदान साँझ 7 या 8 बजे सम्पन्न हुनेछ।
भनेको चाहिँ सोमबार बिहान 8 बजेदेखि त्यो दिन राति साँझ 8 बजेसम्म चल्छ?
चल्छ भन्दा पनि 7 बजेसम्म सम्पन्न हुन्छ। हामीले जुन एरियामा हामी एउटा एरिया निर्धारण गर्नेछौँ, एरियामा हामीले एउटा तोकेको समयभित्र मतदाताहरू पसिसक्नुपर्नेछ र त्यो पसिसकेपछि उहाँहरूलाई हामी मतदानमा भाग लिन दिन्छौँ र त्यो कम्प्लिट हुन्छ भने मैले विश्वास लिएको छु।
अब यहाँहरूले निर्वाचनलाई स्वच्छ बनाउन, पारदर्शी बनाउन र अन्य विभिन्न निर्वाचनसँग सम्बन्धित कुराहरूलाई लिएर आचार संहिता पनि बनाउनु भएको थियो। हिजो ती आचार संहिताको सही ढङ्गले सुरुको दिनमै कार्यान्वयन भएन भन्ने खालका कुराहरू आजका छापाहरूले छापेका छन्। होइन काङ्ग्रेसले 500 मिटर वरिपरि प्रचार प्रसार गर्न दिन्न भनेको थियो प्रचार चाहिँ छर्न दिन्न भनेको थियो त्यो भएन भन्ने खालको त्यसको अब आजबाट त कडाई हुन्छ होला
होइन होइन यस्तो छ स्ट्रिक्टली हामीले हिजो भन्दा पनि अस्तिको दिनबाट नै अस्तिको दिन भन्नाले 23 गतेको दिनदेखि नै हामीले चाहिँ त्यो क्षेत्रमा 500 मिटर जस्तो पद्मोदय मोडदेखि राष्ट्रिय सेवागिरहको आसपास एरिया र भाग बजारबाट छिर्ने एरियासम्म सबै ठाउँमा स्ट्रिक्टली लागू गरेका छौँ. अब एक दुईवटाले कसैले राति गएर टाँसिदिँदो रहेछ त्यसमा चाहिँ अब हाम्रो पहुँच राति नपुग्ने हुनाले त्यस्तो रोकेको हो. देखिने बित्तिकै दिनको समयमा ती सबै पोस्टरहरूलाई हामीले निकालेका छौँ र सानो लिफलेट जस्तो कि आफ्नो परिचयका लागि एउटा सानो भिजिटिङ कार्ड र सानो अपिल हातमा दिन सकिने गरी एउटा सानो अपिलको व्यवस्था हामीले 13 पनि गरेका थियौँ अहिले पनि त्यस्तो मात्रै सुविधा दिएका छौँ किनभने लामो मतपत्र हुने र त्यसको कसरी समायोजन गर्ने भन्ने कुरा चाहिँ हेर्न नसकिने कारणले गर्दा हाते बिललाई चाहिँ हामीले अलो गरेको छ. बाँकी कुनै पनि किसिमको ठुलो पोस्टर ब्यानर स्ट्रिक्टली प्रोहिबिट गरेको छ या बन्द गरिएको छ त्यो हामीले लागू गरेका छौँ. हेर्नुहोस् अस्ति हामीलाई ठुलो प्रशंसा पनि भयो एकसाथ सबै त्यो तपाईँले पनि वाच गर्नुभयो होला एकसाथ हामीले सबै पोस्टरहरू हटाइदिएका छौँ. अब हामीले हाम्रो पहुँच नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समिति आफैमा एउटा चाहिँ कुनै त्यस्तो ठुलो इक्विप्ड संस्था होइन तर के छ भने हाम्रो आह्वानलाई मानेर हामीले चाहिँ प्रहरी प्रशासनको पनि सहयोग लिएर निर्वाचन आचार संहितालाई चाहिँ यसरी 500 मिटरभित्र भनेर चाहिँ तोक्यौँ र त्यो 500 मिटरभित्र हामीले यो चाहिँ पालना गराएका छौँ र त्यो आज पनि हुन्छ स्ट्रिक्टली पालना हुन्छ त्यो हामी अनि पार्टी अफिसको एरियामा पनि हामी त्यहाँ पनि गर्न दिँदैनौँ र मतगणना अवधिसम्म पनि त्यो कुरा गर्न नदिने कुरा म यहाँलाई चाहिँ भन्न चाहन्छु. हामी आज पनि त्यसको पालना गराउँछौँ.
आदरणीय श्रोता हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं. अन्तरसम्वादमा आज हामी सत्तारूढ प्रमुख दल नेपाली काँग्रेसको 14 महाधिवेशन काठमाडौँमा जारी छ. महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि उम्मेद्वारी मनोनयनसहितका निर्वाचन कार्यक्रम अघि बढ्दैछ. आज बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेद्वारी मनोनयन हुने निर्वाचन समितिले जनाएको छ. यिनै विषयमा हामी नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेसँग कुराकानी गरिरहेका छौं. घिमिरेज्यू, मतगणनाको सन्दर्भमा पनि नेपाली काँग्रेसको मतगणना चाहिँ निकै लम्बिने भयो भन्ने खालका कुराहरू आएका छन्, त्यसलाई व्यवस्थित बनाउने सन्दर्भमा के कसरी सोच्नु भएको छ?
एउटा मैले तपाईँलाई अघि भने हाम्रो 29 किसिमको जुन ब्यालेट छ त्यसले एउटा के गर्नेछ भने हाम्रो एकै ब्यालेटमा धेरै उम्मेद्वारको हुँदैन, त्यो टिक गर्नुपर्ने अवस्था रहँदैन. पक्कै पनि मतदान गराउँदाखेरि अलिकति झन्झटिलो जस्तो देखिन सक्छ, तर त्यो झन्झटिलो पनि कस्तो भने हामीले प्रत्येक ठाउँमा 29 ठाउँमा हाम्रा भोलिन्टियर साथीहरू अर्थात् हाम्रा चाहिँ जो मतदानमा सहयोग गर्नुहुन्छ उहाँहरू रहनुहुनेछ. त्यसैले गर्दाखेरि मैले काउन्टिङमा चाहिँ के देखेको छु यसपटक भने जस्तो 35 जनाको केन्द्रीय सदस्यको खुल्ला तर्फको जुन ब्यालेट छ त्यसमा चाहिँ अलिकति समय लाग्ला, तर अन्य ब्यालेटहरूमा चाहिँ जस्तो सभापतिको हामी 27 गते मतदान कम्प्लिट भएपछि नै त्यो राति नै हामी सभापतिको मत काउन्ट गर्नेछौँ. प्रथम चरणमा यदि सभापतिको 50% खसेको मतको 50% प्लस एक भोट आयो भने त्यो चाहिँ कम्प्लिट हुन्छ. यदि आउन सकेन भने निकटतम दुईजना चाहिँ अधिक मत ल्याउने उम्मेद्वारहरूको बिचमा पुनः मतदान हुनेछ र त्यो हामी तत्काल गर्छौँ. ती अब त्यही स्थानीय कार्यतालिका बनाउँछौँ हामी त्यसका लागि. त्यसरी सभापतिको मतगणना चाहिँ हामी राष्ट्रिय सभागृहमा नै गर्छौँ. त्यसपछि अन्य सम्पूर्ण मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ र त्यो मलाई कस्तो लाग्छ भने हामी धेरै ठाउँमा धेरैवटा ब्यालेट हुने भएको र धेरै हामीसँग चाहिँ त्यो क्लस्टरका अलग अलग मतपत्र भएको कारणले गर्दाखेरि धेरै ठाउँमा गराएर हामी छिटै मतदान यो मतगणनाले चाहिँ सम्पन्न गर्ने कोसिस गर्नेछौँ.
हजुर, जस्तो अब यहाँहरूको विधानमा केही समस्या, काङ्ग्रेसको विधानमा केही समस्या देखिएको जसले गर्दा चाहिँ केन्द्रीय नेताहरूले पनि प्रदेशमा चाहिँ मतदान गर्न नपाएको अथवा नगरेको भन्ने विषय पनि चर्चामा रह्यो र नेताहरूले चाहिँ स्वयं यहाँलाई नै मैले सोधेँ तर उहाँले यो व्यवस्था छैन भन्नुभयो तर अन्त त्यो कार्यान्वयन भयो भन्ने खालका कुराहरू केही आयो?
हामीले सोधेका सबै नेताहरूलाई के भनेका छौँ भने एक त वैधानिक व्यवस्था नै स्पष्ट छ, केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेशमा गएर चाहिँ प्रदेशको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था विधानको धारा 13(1)(g)ले गरेको छ र त्यो सबैले हामीले त्यही नै भने जसले सोध्नु भएको छ उहाँहरूलाई पनि यही कुरा भनेको छ स्पष्ट रूपमा र सबै प्राय जसो गरेर सबै केन्द्रीय नेताहरूले स्थानीय तहमा गएर भोटिङ गर्नुभएको छ. अब एका मैले पनि मिडियातिर त्यस्तो देखेँ, तर हामीले कसैलाई पनि त्यसो भनेको छैन. उहाँहरूलाई भोटिङ गर्नुहोस्, भोटिङ गर्दाखेरि उहाँहरूको अधिकार यहाँ माथि प्राप्त हुने अधिकार जाँदैन भनेर हामीले स्पष्ट गरेका छौँ. कतिपय उम्मेद्वार साथीहरू त केन्द्रीय सदस्यहरू पनि चुनावै लड्नु भएको छ नि, चुनाव लड्ने अनि भोट हाल्न नपाउने भन्ने त प्रश्न नै आउँदैन. त्यसैले गर्दाखेरि तल यदि उहाँहरूले भोटिङ गर्नुभयो भने चाहिँ के अरे यो चुनाव लड्नुभयो भने माथि चुनाव लड्न नपाउने मात्रै हो, भोटिङ गर्न नपाउने त हामीले भनेका पनि छैनौँ र त्यो वैधानिक व्यवस्था पनि छैन. त्यसैले गर्दा स्पष्ट रूपमा त्यो वैधानिक व्यवस्था भएको कारणले गर्दाखेरि सबै जसो केन्द्रीय नेताहरूले भोट हाल्नु भएको छ, केन्द्रीय सदस्यहरूले केन्द्रीय पदाधिकारीहरूले भोट हाल्नु भएको छ. अब त्यस्तो किन लाग्यो मलाई थाहा छैन, हामीले कसैले पनि त्यसो भनेको छैन.
हजुर, हामी करिब करिब अन्त्य अन्त्यमा छौँ. प्रदेश नम्बर दुईको प्रदेश अधिवेशन पनि हुन सकेन, त्यसै गरी विभिन्न 16 जिल्लाको अधिवेशन पनि हुन सकेन. त्यसका विभिन्न कारणहरू होलान्, अब ती कसरी अगाडि बढ्छन्, ती कारणहरूलाई किन यहाँहरूले समयमै चिर्न सक्नु भएन?
हेर्नुहोस्, यो पटक पटकको कार्यतालिका परिवर्तनले हामीलाई एउटा समस्यामा ल्याएको पक्कै थियो. 16 जिल्लाको हामी अहिले महाधिवेशन केन्द्रित भएको कारणले गर्दाखेरि केही कारणवश 16 जिल्लामा चाहिँ अधिवेशन हुन नसकेको, तुरुन्तै महाधिवेशन पछाडि तुरुन्तै जिल्लाहरूको अधिवेशन हुनेछ, एउटा कुरा म त्यो भन्छु. प्रदेश नम्बर दुईमा चाहिँ सर्लाही जिल्लाको रेकर्ड यो निर्वाचन हुन नसकेका कारणले गर्दाखेरि हामीले चाहिँ प्रदेश नम्बर दुईको अधिवेशन सम्पन्न गर्न सकेका थिएनौँ. यो महाधिवेशन पछाडि तत्कालै यो प्रदेश नम्बर दुईको महाधिवेशन अधिवेशन पनि हुनेछ, म यहाँलाई त्यो विश्वास दिलाउन चाहन्छु. यसले खासै अब त्यहाँबाट फेरि सर्लाही जिल्लाबाट अहिले महाधिवेशन प्रतिनिधिहरू आइसक्नु भयो, त्यसैले उहाँहरू सबमिट हुनुहुन्छ. अब खालि एउटा महोत्तरी तिनको महाधिवेशन प्रतिनिधि मात्रै बाहेक अरू सबै स्थानको महाधिवेशन प्रतिनिधि 164 क्षेत्रको महाधिवेशन प्रतिनिधि आइसक्नु भएको छ. त्यसैले म यहाँलाई विश्वास दिलाउँछु जति जहाँ बाँकी छ त्यो तत्कालै पछि हुनेछ, महाधिवेशनको तत्काल पछि हुनेछ. अहिले महाधिवेशनका लागि चाहिँ चाहिने आवश्यक मतदाताको यो चाहिँ यो जुन सूची छ अर्थात् नावली छ त्यो चाहिँ कम्प्लिट भएको छ, केवल महोत्तरी तिन बाहेक. यति मात्रै म यहाँलाई अनुरोध गर्न चाहन्छु.
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरे. अन्तरसंवादमा आज हामीसँग कुराकानी गर्नुहुँदै सत्तारूढ प्रमुख दल नेपाली काँग्रेसको 14 महाधिवेशन काठमाडौँमा जारी छ. महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी मनोनयन सहितका निर्वाचन कार्यक्रम शुरू हुँदैछ. नेताहरूबीच सहमति हुने सम्भावना नदेखिएकाले मतदानबाटै काँग्रेसको नेतृत्व चयन हुने करिब करिब निश्चित छ. यिनै विषयमा आजको अन्तरसंवादमा केन्द्रित थियौं. हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.